सबैलाई मेरो पनि जयमसी छ। अनि धेरै धन्यवाद अनि तपाईँहरूलाई स्वागत पनि छ जो गाउँहरूबाट समय मिलाएर आउनुभयो प्रभुको वचनबाट सिक्नलाई। अनि यो प्रभुलाई एकदम मनपर्छ। अनि मेरो पालीमा चाहिँ हामीहरू पहिलो समयको पुस्तकबाट हेर्नेछौँ अनि त्यहाँबाट हामी क्रमिक रूपमा अध्ययन गर्दै आउनेछौँ। तपाईँलाई पहिलो समयको पुस्तक पढ्नलाई पनि बताइएको थियो होइन, कतिजनाले पढ्नुभयो एकचोटि म हेर्न चाहन्छु, हात उठाउन सक्नुहुन्छ समयको पुस्तक पढ्ने। हुन्छ, धेरै धन्यवाद। अनुस्वामी छोटो प्रार्थना गरौँ, प्रभुको सहायता मागौँ, हामी अघि बढ्नेछौँ। प्यारो पिता, तपाईँलाई हामी फेरि पनि धन्यवाद दिन्छौँ यो समयको लागि, तपाईँको वचनबाट सिक्नलाई अनि यहाँ तपाईँको पुत्र येशूलाई देख्नलाई, साथै यहाँ भएका अद्भुत कुराहरू बुझ्नलाई हाम्रो आँखहरू खोलिदिनुहोस् अनि तपाईँको आत्माबाट हामीलाई सिकाउनुहोस् पिता। अनि तपाईँको वचनमा हामी बढ्न सकौँ अनि जे सुन्छौँ, जे हामी यहाँ देख्छौँ, जे देखाउनुहुन्छ हामीलाई, हाम्रो हाम्रो हृदयमा मिसिन सकोस् विश्वासित, अनि हामी ती अभ्यास गर्नेहरू हुन सकौँ। तपाईँको पुत्रलाई वचनबाट देख्दै त्यसको प्रकाशमा तपाईँप्रति धन्यवाद दिँदै हाम्रो जीवन तपाईँको हातमा सुम्पन सकौँ पिता। जसरी हामीले वचनबाट सुन्यौँ, हाम्रो र तपाईँको बिचमा कुनै पनि मूर्ति नहोस् अनि हामी तपाईँको पुत्रमा रहेर तपाईँको सेवा गर्न सकौँ। एक एकलाई सहायता गरिदिनुहोस् प्रभु। यो पुस्तकको लागि पनि धन्यवाद छ, यहाँ पनि हामीलाई डोर्याइदिनुहोस् यो अर्थहरू बुझ्नलाई प्रार्थना गर्छौँ हाम्रो मुक्तिदाता प्रभु येशूको नाममा, आमेन। रुथको पुस्तक जस्तै समयको पुस्तकको सुरुको समयहरू चाहिँ न्यायकर्ताहरूले न्याय गरेको दिनहरूमा थियो। अनि हामीले रुथको पुस्तकमा पनि हेरेका थियौँ कि न्यायकर्ताहरूले न्याय गरेको दिनमा त्यो मानिसहरूलाई आफ्नै दृष्टिमा जे ठिक लाग्थ्यो उनीहरू त्यही गर्थे। त्यसैले समुएलको पुस्तक बुझ्नलाई, विशेष गरी यसको पहिलो अध्यायहरू बुझ्नलाई, उनले न्यायकर्ताको समय बुझ्नु परेको छ। किनभने समुएलको पुस्तकमा पहिलो अध्यायमा हामी एकजना बाजी स्त्रीलाई हेर्नेछौँ, हन्ना, जसको प्रार्थनाद्वारा प्रभुले एउटा बालक दिनुहुन्छ समुएल। अनि त्यो कस्तो समय थियो त्यो पहिला हामी बुझौँ केही। त्यसरी नै समुएल सुरु गर्नुभन्दा अगाडि हामी एकछिन न्यायकर्ताको पुस्तक 17 अध्यायबाट हामी थोरै कुराहरू हेर्नेछौँ। पहिला हामी 17 अध्यायमा 13 पदहरू छन्, 1-13 पदहरू हामी सबै सरस्वती पहिला हेरौँ अनि यहाँबाट केही थोरै पृष्ठभूमि, त्यो बेलाको आत्मिक अवस्था, नैतिक अवस्था कस्तो थियो त्यो हामी हेरेर अनि अघि बढ्नेछौँ। 17:1-13 न्यायकर्ताको पुस्तक 17:1-13 पढ्नेछु अनि तपाईँले आफ्नो बाइबल हेर्नुहोस्। अनि एप्रैमको पहाडी देशमा एकजना मानिस थियो जसको नाम मिका थियो। अनि त्यसले आफ्नी आमालाई भन्यो, तपाईँबाट लगिएका ती 1100 सेकेल चाँदी जसको विषयमा तपाईँले सराप्नु भयो र मैले सुन्ने गरी बोल्नुभयो, हेर्नुहोस् त्यो चाँदी मसित छ, मैले नै त्यो लगेको थिएँ। तब त्यसकी आमाले भनिन्, हे मेरो छोरो, परमप्रभुबाट तिमीलाई आशिष होस्। अनि जब त्यसले ती 1100 सेकेल चाँदी आफ्नी आमालाई फर्काइदियो, तब त्यसकी आमाले भनिन्, मैले यो चाँदी मेरा छोराकै निम्ति एउटा खोपिएको मूर्ति र ढालेर बनाएको मूर्ति बनाऊ भनेर मेरो हातबाट परमप्रभुलाई सम्पूर्ण रूपले अर्पण गरेकी थिएँ, यसकारण अब म यो तिमीलाई फर्काइदिनेछु। तैपनि त्यसले त्यो चाँदी आफ्नी आमालाई फर्काइदियो र त्यसकी आमाले 200 सेकेल चाँदी लिएर एउटा सुनारलाई दिइन्, जसले तीबाट एउटा खोपिएको मूर्ति र एउटा ढालेर बनाइएको मूर्ति बनायो। अनि ती मिकाको घरमा थिए। अनि यो मिका भन्ने मानिसले एउटा देवता थान थियो र त्यसले एउटा एपोद र घर देवताहरू बनायो र आफ्ना छोराहरूमध्ये एकजनालाई अर्पण गर्यो जो त्यसको पूजाहारी बन्यो। छपन ती दिनहरूमा इसरायलमा कुनै राजा थिएनन्, तर हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। अनि यहुदाको बेतलेहेमबाट यहुदा घरानाको एकजना जवान लेवी थियो जो त्यहाँ परदेशी भएर बसेको थियो। अनि यो मानिस त्यस सहरबाट अर्थात् यहुदाको बेतलेहेमबाट जहाँ ठाउँ पाउँछु त्यहीँ परदेशी भएर बस्छु भनी निस्क्यो। अनि यो यात्रा गर्दै गर्दै एप्रैमको पहाडी देशमा मिकाको घरमा आइपुग्यो। अनि मिकाले उसलाई भन्यो, तिमी कहाँबाट आएको? र उसले त्यसलाई भन्यो, म यहुदाको बेतलेहेमको एउटा लेवी हुँ र जहाँ ठाउँ पाउँछु त्यहीँ परदेशी भएर बस्छु भनी जाँदैछु। अनि मिकाले उसलाई भन्यो, मसँग बसा र मेरा निम्ति एउटा बाबु र एउटा पूजाहारी हौ, र म तिमीलाई वर्षै पछि 10-10 सेकेल चाँदी र 1-1 जोडा लुगानी तिमीलाई खानेकुरा दिनेछु। यसकारण यो लेवी भित्र पस्यो। अनि यो लेवी त्यस मानिससँग बस्न राजी भयो। अनि यो जवान मानिस मिकाका निम्ति त्यसका छोराहरूमध्ये एकजना जस्तै भयो। अनि मिकाले यस लेवीलाई अर्पण गर्यो र यो जवान मानिस मिकाको घरमा त्यसको पुजारी भएर बस्यो। तब मिकाले भन्यो, अब म जान्दछु परमप्रभुले मेरो भलाइ गर्नुहुनेछ किनकि एकजना लेवी मेरो पुजारी भएको छ। न्यायकर्ताको समय चाहिँ सत्य त्यागको समय थियो। उनीहरूले परमेश्वरलाई जानेर पनि उनीहरू अब मूर्तिहरूतर्फ फर्किरहेको थियो। फलस्वरूप जब उनले परमेश्वरलाई त्यागेर मूर्तिहरूतर्फ गइरहेको थिए, फलस्वरूप त्यहाँ चाहिँ व्यवस्थाहीनता बढेको थियो। सत्य त्याग यस्तै हुन्छ, दुईवटा चरित्र यसको यही हो। पहिलो विश्वासबाट, भनेको जुन हामीलाई सुम्पिएको विश्वास छ, यो विश्वासबाट मान्छेहरू सर्न थाल्छन्, हट्न थाल्छन्, अनि फलस्वरूप उनीहरूको जीवनमा व्यवस्थाहीनता हुन्छ, उनीहरूको जीवनमा अधर्महरू हुन्छ, पापहरू हुन्छ। त्यो प्रशस्त देखिन्छ, हो नि त, सबै मानिस पापमा छ। तर यहाँ के देख्छ भने इसरायलहरूले चाहिँ परमेश्वरकै नाम प्रयोग गरिरहेको छ, यहोवा भन्दैछ, परमप्रभु भन्दैछ, उहाँकै नाममा मूर्तिहरूलाई पूजा गर्दैछ। अनि यहाँ कुनै पनि राजा छैन, थिएन भनेर यहाँ बताइरहेको छ 17:6। अनि यो कुरालाई कम्तीमा पनि 4 पटक दोहोऱ्याइन्छ। अनि न्यायकर्ता 17-21, 5 अध्यायहरू चाहिँ 16 अध्याय पछि भएको घटनाहरू होइन। 16 अध्यायमा चाहिँ सम्म चाहिँ सिमसोनको घटनाहरू बताएको छ। 17 अध्यायपछि चाहिँ लेखकले न्यायकर्ताको समय वास्तवमा कस्तो थियो भन्ने कुराको अलिकति दृश्य दिन खोजिरहेको छ। त्यसैले 17 अध्यायको घटनाहरू चाहिँ न्यायकर्ता सुरु भएको बेलातिर भएको घटनाहरूको कुरा यहाँ गर्दैछ। समय चाहिँ यस्तो थियो, त्यहाँ मानिसहरूलाई जे मन लाग्थ्यो त्यही गर्थ्यो। यहाँ हामी एउटा छोरालाई देख्छौँ, मिका, जो चाहिँ चोरको काम गर्दैछ, चोरिरहेको छ। अनि यहाँ हामी उसको आमालाई देख्छौँ जो सराप्दैछ। अनि छोराले पनि परमेश्वरको डरमा होइन, त्यो सराप लाग्ला भन्ने अन्धविश्वासमा चाहिँ उसले सामानहरू फिर्ता गरिरहेको छ। अनि यसको जवाबमा आमाले चाहिँ भन्दैछ, परमप्रभुले तिमीलाई आशिष दिनुभएको होस् भनेर। त्यसरी उनीहरूले सत्यतामा परमेश्वरको उपासना गरिरहेका छैनन्। मुखले त परमप्रभु भन्दैछ, यहोवा भन्दैछ, तर उनीहरूको हृदयमा चाहिँ परमप्रभुको लागि कुनै पनि ठाउँ छैन। हृदयमा चाहिँ के छ? मूर्ति छ। हृदयमा के छ? व्यवस्थाहीनता छ। अनि यो चाहिँ सत्य त्यागको समय थियो। मान्छेलाई जे मन लाग्छ त्यही गरिरहेको थियो। उसले चाहिँ 200 सेकेल चाँदीबाट चाहिँ अब मूर्ति बनाइरहेछ। अनि मिकाले आफ्नै छोरालाई पुजारी बनाइरहेको छ। त्यहाँ परमेश्वरको व्यवस्थाले के भन्छ उनीहरूलाई केही पनि मतलब छैन। अझ परमेश्वरको पहिलो आज्ञा नै यही थियो, म चाहिँ तिम्रो परमप्रभु हुँ अनि मलाई पहिलो स्थान दिनु। दोस्रो आज्ञा थियो, कुनै मूर्ति नबनाउनु, दण्डवत नगर्नु, तर उनीहरू त्यही काम गरिरहेका थिए। त्यसैले उनीहरूको आत्मिक अवस्था चाहिँ पतन भएको अवस्था थियो न्यायकर्ताको समयमा। अनि यो अध्यायमा हामी 3 कुरा देख्छौँ। यहाँ चाहिँ मानव निर्मित ईश्वरले ठाउँ पाएको थियो उनको घरहरूमा। मानव निर्मित उपासना थियो, परमेश्वरको छ्याछ थिएन। अनि मानव निर्मित पुजारी थियो। अहिलेको अवस्था पनि यस्तै छ। अहिलेको ख्रिस्टीय जगतमा त्यहाँ मानव निर्मित धर्म छ, हुन त येशुकै नाम प्रयोग गरिरहेको छ। अहिलेको सच्चाई भन्ने समूह हामी देख्छौँ येशुकै नाम प्रयोग गर्छ, तर उनीहरूले मूर्तिहरूलाई ठाउँ दिइरहेको छ। येशुकै नाम प्रयोग गर्छ, तर मण्डली भनौँ त ठाउँहरूमा उहाँलाई उहाँ जो हुनुहुन्छ बाइबलमा जसरी देखाएको छ उहाँलाई उहाँलाई उपासना गरेको छैन, अर्थात् येसु भने पनि अर्कै येसुको उपासना भइरहेको छ। उनीहरूको येसुलाई चाहिँ रक म्युजिक मनपर्छ मण्डलीहरूमा, उनीहरूको येसुलाई त्यो अलगपन्थको वास्ता छैन, येसु त येसु भन्दैछ होइन, प्रभु भन्दैछ, तर वास्तवमा बाइबललाई पछ्याएको हामी देख्दैनौँ। अनि यसले जहिले पनि पतन लिएर आउँछ, जहिले पनि त्यहाँ चाहिँ दुष्ट कामहरू ल्याउँछ क्रिस्टियनको नाममा। जस्तै पहिलो तिमोथीमा एकचोटि जाउँ, पहिलो तिमोथी 4 अध्याय पहिलो तिमोथी 4 अध्याय 1 पदमा अब आत्माले स्पष्ट गरी भन्नुहुन्छ, पछि आउने समयहरूमा कति मानिसहरू बहकाउने आत्माहरूतिर र दुष्ट आत्माहरूको शिक्षाहरूतिर ध्यान दिएर विश्वासबाट भड्किएर जानेछन्, विश्वासबाट भड्किएर जानेछन्। अनि के हुन्छ 2 पद, जसले कपट्याइको कारणले झुट बोल्छ। साँचो ख्रिस्टको धेरै चरित्रमध्ये एउटा हो इमान्दारिता, इमान्दार हुन्छ, सत्य बोल्छ, मूल्य चाहिँ चुकन गरोस्, सत्य बारी सत्यले कमर कसिएको हुन्छ। अनि यहाँ झुट बोल्छन्, जसको विवेक चाहिँ तातो फलामले डामिएको हुन्छ, जसले विवाह गर्न मनाही गर्छन् र खानेकुराबाट अलग रहनु भनी आज्ञा गर्छन्, जसलाई विश्वास गर्नेहरू र सत्यलाई जान्नेहरूले धन्यवाद ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो। त्यसैले इसरायलको अवस्था त्यो बेला पतनको अवस्था थियो। यहोवा परमप्रभु परमेश्वर जसले उनीहरूलाई मिस्रबाट निकालेर लाल समुद्र तारेर 40 वर्षसम्म उनीहरूलाई खानदिनु भयो, उनीहरूको लुगा पनि फाटेन भनेको छ, जुत्ता पनि फाटेन, त्यसरी उनीहरूलाई सुरक्षित साथ राख्नु भयो, उहाँलाई त्यागेर उनीहरू कति छिटै अब अर्कै अर्कै ईश्वरतिर फर्किरहेछ। नाम चाहिँ यहोवा प्रयोग भएको छ, त्यो चेन्ज भएको छैन, तर उनीहरू चाहिँ मूर्तिहरूतिर गइरहेको छ। सत्य त्याग यस्तो हुन्छ, अहिलेको अवस्थाहरू यस्तै छन्, चर्च टिका लगाए पनि हुन्छ, जे गरे पनि हुन्छ, क्रिस्चियन हो जे गरे पनि हुन्छ। अनि यस्तै अवस्था थियो, साथै अरू अरू पनि हेरौँ, न्यायकर्तामा फर्क्यौँ त एकचोटि 17:6 एउटा यहाँ एउटा कुरालाई यहाँ जोड दिन खोजेको हामी देख्छौँ। 3-4 पद हेर्नेछौँ न्यायकर्ताबाट, अनि हामी पहिलो समयमा जानेछौँ। यसपछि 17:6 न्यायकर्ता 17:6, ती दिनहरूमा इसरायलमा कुनै राजा थिएनन्, तर हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थे। परमेश्वरको वचनले के भन्छ नि खोजिरहेको थिएन, तर मलाई के ठिक लाग्छ त्यसरी जाँच्ने उनीहरूको तराजुको एकातिर चाहिँ परमेश्वरको व्यवस्था हुनु पर्थ्यो, बाइबलले के भन्दैछ त्योसँग ठिक सही छैन हामीले जाँच्ने, यसरी बाइबलले के भन्छ मलाई यस्तो लाग्छ भन्ने कुरा त्यो हटाउनुहोस्। तपाईँलाई लाग्ने कुरा तपाईँको इच्छाहरूलाई मार्न सिक्नुपर्छ, बाइबलले के भन्छ। त्यसैले किन यो भएको, किनभने राजा थिएन, हुन त राजा हुनुहुन्थ्यो, परमेश्वर राजा हुनुहुन्थ्यो, तर उहाँलाई अर्कै कुराहरूमा उनीहरूले बदली गरेर थिए, साटिरहेको थियो। 18:1 पनि हामी हेरौँ, पहिलो वाक्य यहाँ भनेको छ, ती दिनहरूमा इसरायलमा कुनै राजा थिएन।19:1 पनि भनेको छ, अनि इसरायलमा कुनै राजा नभएका दिनहरूमा यस्तो भयो, राजा नभएको समय, उनीहरू आफ्नै इच्छामा जे ठिक लाग्छ त्यही गरिरहेको समय, परमेश्वर होइन हाम्रो राजा हुनु पर्दैन, हामीलाई जे ठिक लाग्छ त्यो गर्छौँ भनेको समयहरू थियो। अनि अन्तिममा न्यायकर्ता 21:25 पनि हेरौँ, न्यायकर्ताको पुस्तकको अन्तिम खण्ड, यहाँ देख्छौँ ती दिनहरूमा इसरायलमा कुनै राजा थिएन, हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। उनीहरूलाई एकजना राजाको खाँचो थियो धार्मिकतामा राज्य गर्ने, त्यो चाहिँ ख्रिस्ट हुनुहुन्छ। एक दिन ख्रिस्ट आउनुहुनेछ अनि उहाँले फलामको डन्डाले शासन गर्नुहुनेछ, उहाँले सबै मूर्तिहरू तोडिदिनुहुनेछ। त्यो त्यो दिन गर्नुहुन्छ उहाँले, त्यो हाम्रो गाउँ होइन अहिले, त्यो उहाँले गर्नुहुन्छ। त्यो दिन पुरै संसारमा शासन गर्नुहुनेछ, दुष्टलाई तुरुन्तै उहाँले दण्ड दिनुहुनेछ। अनि त्यस्तो राजा खाँचो छ उनलाई, तर उहाँ अहिले हेर्नु न, उहाँ स्वर्गमा हुनुहुन्छ। तर उहाँले तपाईँको हृदयमा राज्य गर्न सक्नुहुन्छ। बाइबल त्यही भनेको छ, उहाँको राज्यको खोजी गर। त्यो भने के हो? त्यो भनेको चाहिँ मेरो हृदयमा चाहिँ उहाँ राजा हुनुहुन्छ, मेरो हृदयमा कुनै मूर्तिहरूलाई म ठाउँ दिने छैन, उहाँलाई ठाउँ दिनेछ अनि उहाँले सब मूर्तिहरू हटाउनुहुनेछ। त्यसरी उहाँलाई तपाईँले आफ्नो हृदयको राजा, तपाईँको जीवनको राजा बनाउनु भएको छ कि छैन मुख्य प्रश्न त्यो हो। कि तपाईँ आफूलाई जे मन लाग्छ त्यही गर्ने व्यक्ति हुनुहुन्छ, आफूलाई चास्नुहोस्। अनि समुएलको पुस्तकको सुरुको अवस्था यस्तै थियो, सत्य त्याग भएको थियो, त्यहाँलाई जे मन लाग्थ्यो त्यही गरिरहेको थियो, उनीहरूलाई ठिकसँग शासन गर्ने व्यक्ति थिएन, परमेश्वरको कुराहरूको उनीहरूलाई वास्ता थिएन, परमेश्वरबाट उनीहरू अलग हुँदै थिए। हामी समुएलको पुस्तकमा देख्छौँ पुजारीहरू पनि भ्रष्ट हुँदै थिए, एलीको छोराहरू अधम मानिसहरू भनेको छ। अनि त्यहाँ व्यभिचार भइरहेको थियो मन्दिरमा, उनीहरूलाई ईश्वर तन्त्रलाई इन्कार गर्दै थिए, उनीहरू आफ्नो इच्छा अनुसार गर्दै थिए। अनि यस्तै अवस्थामा समुएलको पुस्तक, हाम्रो रुथको पुस्तक एउटा एउटा ज्योति थियो, अनि समुएलको पुस्तक पनि एउटा परमेश्वरको ज्योति हो जो उहाँले योजना बनाउनुहुन्छ। अनि उहाँले एउटा व्यक्ति खोज्दै हुनुहुन्थ्यो, उहाँले खोज्दै हुनुहुन्छ उहाँलाई हृदय दिने व्यक्तिहरू। अनि त्यही बेला एउटा स्त्रीलाई भेट्टाउनुहुन्छ, हन्नालाई, जसको हृदय उहाँको जस्तै थियो। उसले भन्दै थियो प्रभु एउटा छोरा दिनुहोस् म त्यो तपाईँको लागि दिनेछु, यस्तो भन्ने कोही पनि थिएन, यसरी प्रार्थना गर्ने कोही पनि थिएन त्यहाँ। यहाँ त चोर आफ्नो चोर्ने छोरालाई तिमीलाई प्रभुले आशिष दिउन् भन्दैछ, यहाँ त आफ्नो पैसाबाट मूर्ति बनाउँदैछ, सत्य त्यागको अवस्था। अनि अहिलेको संसार यस्तै छ, त्यसैले यो पुस्तक एकदम महत्त्वपूर्ण छ, किनभने हामी यहाँ हन्ना जस्तै आमाहरू चाहन्छौँ, हामी यहाँ समुएल जस्तै युवाहरू चाहन्छौँ जसलाई प्रभुले प्रयोग गर्न सक्नुहुन्छ, जसको हृदय टुटेको छ, जो चूर्ण छन्, जो प्रभुसँग नम्र भएर उहाँको इच्छा अनुसार उहाँको हृदय खोज्ने व्यक्तिहरू छन्। समुएल चाहिँ त्यस्तो व्यक्तिको रूपमा हन्नाले हुर्काएको देख्छौँ हामी। अनि यो पुस्तकको नाम चाहिँ समुएल राखेको छ, किनभने समुएल चाहिँ न्यायकर्ताहरू मध्येको अन्तिम न्यायकर्ता पनि भनिन्छ, भने अगमवक्ताहरू मध्येको पहिलो अगमवक्ता पनि उसलाई भनिन्छ मोसापछि। किनभने समुएलले दुईवटा राजाहरूलाई अभिषेक पनि गर्छ, साउल र दाउद, जो चाहिँ पहिलो र दोस्रो समुएलका मुख्य पात्रहरू हुन्। अनि राष्ट्र इसरायल एकदम पतनको बाटोमा भएको बेला समुएल एउटा आत्मिक अगुवापनमा डोर्याउँछ, त्यसै कारण यो पुस्तकको नाम समुएल रहेको हो। हामीलाई प्रभुले सहायता गर्नुभएको छ यो पुस्तकहरू बुझ्नलाई। अनि वास्तवमा मूल लेखोटमा चाहिँ यो पहिलो र दोस्रो समुएल चाहिँ एउटै पुस्तक थियो, अनि चाहिँ ख्रिस्ट आउनुभन्दा 200 वर्ष अगाडि जब हिब्रूलाई ग्रिकमा अनुवाद गरिँदै थियो त्यो बेला चाहिँ यसलाई भाग लगाएर दुईवटा पुस्तक बनाएको हो भनेर भनिन्छ। तर यो पुस्तकको मुख्य विषय र मुख्य व्यक्तिहरू चाहिँ हामी तिनजनाको जीवन हेर्नेछौँ, वास्तवमा चारजनाको, अनि यो मिनी तालिममा हामी हन्नाको जीवनबाट हेर्नेछौँ एक अध्यायबाट, त्यसपछि समुएलको जीवनबाट हेर्नेछौँ जसलाई प्रभुले प्रयोग गर्नुभयो, त्यसपछि हामी साउलको बारेमा हेर्नेछौँ जो चाहिँ इसरायलको पहिलो राजा थियो, मान्छेको हृदय अनुसारको राजा थियो जो विफल भयो, त्यसपछि हामी दाउदलाई हेर्नेछौँ जो चाहिँ परमेश्वरले उहाँको हृदय अनुसारको राजा थियो, उसको विफलता पनि हामी हेर्नेछौँ। तर प्रभुले यहाँ घरिघरि सिकाउँदै हुनुहुन्थ्यो, सिम्सोनलाई बल दिनुभयो विफल भयो, साउललाई उठाउनु भयो विफल भयो, दाउदलाई उठाउनु भयो विफल भयो। तर यो सबैको बिचमा प्रभुले एउटा ज्योति देखाउँदै हुनुहुन्छ, एउटा एउटा व्यक्तिलाई देखाउँदै हुनुहुन्छ जो चाहिँ राजाहरूका राजा, सिद्ध न्यायकर्ता, विश्वासयोग्य महापुजारी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि उहाँको बारेमा पनि हामी हेर्नेछौँ। अनि प्रभुले हामीलाई उहाँको बारेमा अझै बुझ्नलाई सहायता गर्नुभएको होस्। आउनुहोस् हामी पहिलो समय एक अध्यायको एकदेखि आठको पदहरू पहिला सरस्वती पढ्नेछौँ, अनि यहाँबाट केही कुराहरू हामी सिक्नेछौँ। पहिलो समय एक अध्यायको एकदेखि आठ, अनि एप्रैम पहाडको रामतैन जोफिमका एल्काना नामका कुनै एकजना मानिस थिए, जो यरोहामका छोरा एलिहुका नाति, तोहुका पनाति, एफ्राती जुफका खनाती थिए। अनि तिनका दुईजना पत्नीहरू थिए, एउटाको नाम हन्ना थियो र अर्कीको नाम पनिन्ना थियो। अनि पनिन्नाका सन्तान थिए, तर हन्नाका सन्तान थिएनन्। अनि ती मानिस हरेक वर्ष आफ्नो सहरबाट माथि सिलोमा सेनाहरूका परमप्रभुलाई दण्डवत गर्न र बलिदान चढाउन जान्थे। अनि एलीका दुईजना छोरा होक्नी र पिनहास परमप्रभुका पुजारीहरू त्यहाँ थिए। अनि एल्कानाले बलि चढाएको दिनमा तिनले आफ्नी पत्नी पनिन्नालाई र यिनका सबै छोराहरू र यिनका छोरीहरूलाई भागहरू दिए, तर हन्नालाई तिनले दुई गुणा भाग दिए, किनभने तिनले हन्नालाई प्रेम गर्थे। तर परमप्रभुले उनको गर्व बन्द गर्नुभएको थियो, अनि उनकी विरोधीले उनलाई कुड्याउन उनलाई साह्रै चिडाउँथिन्, किनभने परमप्रभुले उनको गर्व बन्द गर्नुभएको थियो। अनि वर्षै पछि यस्तै हुन्थ्यो, जब हन्ना परमप्रभुको भवनमा जान्थिन् तब पनिन्नाले उनलाई चिढाउँथिन्, यसैले उनी रुन्थिन् र खाना खाँदिनथिन्। तब उनका पति एल्कानाले उनलाई भने, हन्ना तिमी किन रुन्छौ र किन खाँदिन, तिम्रो हृदय किन शोकित छ, के म तिम्रा निम्ति दसजना छोराहरूभन्दा उत्तम होइन र? त्यसरी यहाँ हामी समूहको पारिवारिक पृष्ठभूमि देख्छौँ, अनि यो खण्डको मुख्य विषय थियो यहाँ समूहको पारिवारिक पृष्ठभूमि। अनि यो घटना सुरु हुन्छ इसरायलको एउटा सानो गाउँबाट, रामा भन्ने गाउँबाट, जो प्राय प्राय उल्लेख गरिएको गाउँ होइन, एउटा सानो गाउँ, अनि खासै धेरै वास्ता नगरिएको गाउँ। त्यो गाउँबाट परमेश्वरले एउटा व्यक्ति को बारेमा बताउन थाल्नु, जसको नाम एल्कना हो, उसको पत्नी हन्ना, अनि उसको अर्को दोस्रो पत्नी पनिन्ना। अनि यहीँबाट प्रभुले अब इसरायलमा एउटा काम सुरु गर्नुहुन्छ। अनि अब के देख्छौँ भने त्यो 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 भाग जानु बस्थे त्यो सानो ठाउँ, त्यो सानो गाउँ, खासै नचिनिएको अपरिचित गाउँलाई प्रभुले प्रयोग गर्नुभएको एउटा के देख्छौँ भने, हामी चाहिँ प्रभुको सेवा गर्न कमजोर छौँ, अनि म सक्दिनँ होला भनेर हामी आफैलाई आत्मदया गर्नु है। प्रभुले तपाईँसँग कति सम्पत्ति छ वा तपाईँसँग कति योग्यता छ भन्ने हेरिरहनु भएको छैन, उहाँले पहिलो कुरा जाँच्नुहुन्छ त्यो तपाईँको हृदय हो। उहाँले त्यो व्यक्ति खोज्नुहुन्छ जो हृदय जसले हृदय उहाँतर्फ फर्काएको छ, प्रभु तपाईँ के चाहनुहुन्छ म के गरौँ, साउल जो पाउल हुनुभन्दा पहिले उसको जस्तो प्रार्थना भएको उहाँ चाहनुहुन्छ। त्यसैले कहिले पनि म प्रभुलाई केही गर्न सक्दिनँ होला भनेर आत्मदया नहुनुहोस्, तपाईँले गर्ने होइन, तपाईँले आफूलाई सुम्पन सिक्नुहोस्। पहिला जुन त्यो बिचको मूर्ति छ जुन अघि हामी सुन्यौँ त्यो हटाउनुहोस् उहाँको सहायताले, अनि उहाँले तपाईँलाई प्रयोग गर्नुहुनेछ। तपाईँले कति दिन सक्नुहुन्छ होइन, तपाईँ कसलाई दिन चाहनुहुन्छ, तपाईँले के योग्यता छ होइन, तर तपाईँलाई कसले प्रयोग गर्न चाहनुहुन्छ मुख्य प्रश्न थियो। जब येशूले 5,000 धेरैलाई खानदिनु भयो, एउटा बालक थियो, एउटा बच्चा थियो जोसँग धेरै थिएन, 5 रोटी 2 माछा, तर उसले ल्याएर प्रभुलाई दिन्छ जसले त्यसलाई प्रयोग गर्नुहुन्छ अनि 5,000 निम्ति आशिष बनाउनुहुन्छ। त्यसैले तपाईँले आफ्ना आत्मदया नगर्नुहोस्, तर पहिलो कुरा तपाईँ साँच्चै उहाँको छोरा वा छोरी हो कि होइन, अनि तपाईँको त्यो मूर्ति त्यहाँ छ कि छैन, उहाँ त्यो चाहनुहुन्छ, उहाँ त्यो हेर्दै हुन्छ। तर हामी एकछिन एल्कानालाई विचार गरौँ। एल्कानालाई हेर्दाखेरि धेरै हिसाबले ऊ चाहिँ ईश्वरीय व्यक्ति देखिन्छ, असल मानिस देखिन्छ। उसको एउटा त्रुटि छ, त्यो चाहिँ उसको बहुविवाह, उसको दुईवटा पत्नी थिए भनेर यहाँ बताएको छ दुई पदमा। अनि तिनका दुईजना पत्नीहरू थिए, एउटीको नाम हन्ना थियो र अर्कीको नाम पनिन्ना थियो, अनि पनिन्नाका सन्तान थिए तर हन्नाका सन्तान थिएन. त्यसरी हन्ना चाहिँ उसको पहिलो श्रीमती देखिन्छ यहाँ, अनि उसबाट सन्तान नभएपछि उसले चाहिँ अर्को विवाह गरेको देख्छौँ. उसको यो बहुविवाहको बारेमा हामी पछि हेर्नेछौँ केही समयपछि, तर पहिले उसको एउटा ईश्वरीय उदाहरण हामी हेरौँ. हामी के देख्छौँ भने एल्कनाले यस्तो सत्य त्यागको अवस्थामा पनि है मान्छेलाई जे मन लाग्छ त्यो गरेको अवस्थामा पनि, अनि यहाँ भनेको छ एलीका दुईटा छोरा होप्नी र पिनहास त्यहाँ मन्दिरमा थिए पुजारीहरू. उनीहरू कस्तो थिए? उनीहरू लोभी थिए, उनीहरू व्यभिचारी थिए, उनीहरू अधम भनेको छ, बेलियालका सन्तान भनेको छ, उनीहरू दुष्ट थिए. तैपनि एल्कना चाहिँ परमेश्वरले जे आज्ञा गर्नुभएको छ त्यो आज्ञालाई पुरा गर्नलाई ऊ हिचकिचाउँदैन, उसले बहाना बनाउँदैन. उसले के गर्छ? आफ्नो परिवारलाई परमेश्वरको उपासना गर्न वर्षेनी मन्दिरमा डोर्याउने काम गरिरहेको हामी देख्छौँ. किनभने परमेश्वरले आज्ञा गर्नुभएको थियो उनीहरू चाहिँ वर्षमा कम्तीमा तीन पटक मन्दिरमा जानु पर्थ्यो यहाँ चाडहरू मनाउनलाई. त्यो चाहिँ प्रस्थान 23 सेक्सन त्यहाँ हामी जाउँ. प्रस्थान 23 अध्याय 14 पददेखि 17 पदमा हामी हेर्नेछौँ. प्रस्थान 23 14-17 प्रस्थान 23 वर्षमा तीनपल्ट तिमीले मेरा निम्ति चाड मनाउनु, तिमीले अखमिरे रोटीहरूको चाड मनाउनु, तिमीले अबिब महिनाको तोकिएको समयमा मैले तिमीलाई आज्ञा गरे अनुसार 7 दिनसम्म अखमिरे रोटी खानु, अनि त्यही महिनामा तिमी मिश्रबाट निस्केर आयौ, अनि मेरो सामु कोही पनि रित्तो हात देखा नपरोस्. तिमीले खेतबारीमा छरेको तिम्रो परिश्रमको पहिलो फल अर्थात् कटनीको चाड मनाउनु, अनि वर्षको अन्तमा जब तिमी खेतबारीबाट आफ्नो परिश्रम बटुलेका छौ तब तिमीले अन्न भित्राउने चाड मनाउनु. वर्षमा तीनपल्ट तिम्रा सबै पुरुषहरू परमप्रभु परमेश्वरको सामु देखा परुन्. अनि एल्काना परमेश्वरको वचनलाई पालन गर्ने व्यक्ति थियो, परमेश्वरको आज्ञाहरूमा विश्वासयोग्य थियो. हुन त उसले नजानलाई बहाना बनाउन सक्थ्यो होला, पुजारी त्यस्तो अधम छ म जाँदिनँ भन्न सक्थ्यो होला, अरू हेर यो मिक्का हेरेर उसले आफ्नै मन्दिर बनाएर बसेको छ म त्यही गर्छु भन्न सक्थ्यो होला, तर उसले त्यो भन्दैन. ऊ चाहिँ विश्वास हो गेछ आफ्नो परिवारलाई प्रभुमा डोर्याउनलाई. हामीले रुथमा हेऱ्यौँ जहाँ चाहिँ एलिमेलेकले आफ्नो परिवारलाई कहाँ डोर्याउँछ, मोआबमा डोर्याउँछ, तर यहाँ हामी एल्कान्नलाई देख्छौँ जो चाहिँ आफ्नो परिवारलाई प्रभुको सङ्गतिमा डोर्याइरहेको छ. अवस्था जस्तो सुकै होस् तर म र मेरो घराना हामी प्रभुको सेवा गर्नेछौँ भनेर एल्कानाले भन्दैछ. त्यसैले उसले आफ्नो परिवारलाई इसरायलको आत्मिक पतन भएको अवस्थामा होस्, मन्दिरमा त्यो अधम अवस्था भएको अवस्थामा होस्, परिवारमा त्यो दुईवटा पत्नीहरूको बिच समस्या होस्, त्यो समस्याहरूलाई त्यो छँदै छाएकातिर राखेर चाहिँ परमेश्वरको आज्ञा पालन गर्न अघि बढिरहेको देख्छौँ. यहाँबाट केही शिक्षा लिउँ र प्रश्न तपाईँलाई गर्न चाहन्छु. तपाईँ नि के तपाईँ परमेश्वरको आज्ञाहरू पालन गर्न अनि आफ्नो परिवारलाई विशेष गरी प्रभुमा डोर्याउनलाई कतिको होसियार हुनुहुन्छ? आफ्नो परिवारलाई प्रभुमा डोर्याउने तपाईँको जिम्मेवारी छ, तपाईँ बाबुहरूको विशेष गरेर. घरभित्रको जीवन एकदम महत्त्वपूर्ण छ. बाइबलमा त्यो भनेको छ यदि कोही प्रभुको सेवा गर्न चाहन्छ भने घरमा विश्वासयोग्य होस् पहिला. तपाईँको पहिलो मिसन भनेको चाहिँ तपाईँको परिवार हो. हामी ख्रिस्टका राजदूतहरू हौँ तर हाम्रो छोराछोरीहरूका निम्ति हामी अझ बढी हौँ. हाम्रो जिम्मेवारी छ उनीहरूलाई प्रभुमा बढाउनलाई, प्रभुमा डोर्याउनलाई. त्यसैले हामी देख्छौँ समुएल सेवा गरिरहेको छ, दाउद युद्धभूमिमा जितिरहेको छ है विजयी भइरहेको छ, तर उसको आफ्नै घरमा विफलताहरू देख्छौँ हामी. त्यसैले पावलले पनि भन्छ पहिला घरमा सिकन, घरमा त्यस आफ्नो नानीहरूको निम्ति आफ्नो परिवारको निम्ति प्रार्थना गर्नुहोस्, प्रभुमा डोर्याउनलाई तपाईँहरू नमुना गर्नुहोस्. तर एउटा प्रश्न गर्न सक्छौँ, एल्कानाको परिवार कसरी प्रभुको इच्छा खोज्नलाई त्यस्तो जोसिलो भयो एल्कान आफै हो एउटा तर अर्को चाहिँ हो एल्कानको ईश्वरीय पत्नी हन्ना एक अध्याय दुई अध्याय जति हामी हन्ना देख्छौँ हन्नाको जीवन यति बाइबलले भरेको हामी देख्छौँ त्यो हामी अहिले हेर्नेछौँ यति वचनले भरेको छ उसको प्रार्थनाहरू वचन अनुसारको छ उसको भजनहरू वचन अनुसारको छ जसरी प्रभुलाई सिकेको छ उसले यति बाइबलसँग नजिक भएको स्त्री थियो हन्ना अनि उसको पति पनि त्यस्तै भएको हुनुपर्छ अर्थात् एउटा ईश्वरीय पत्नीबाट पनि प्रभावित थिएन त्यो परिवार तपाईँ आमाहरू हन्नाहरू जस्तै हुनुपर्छ अनि त्यो हामी अझै हेर्नेछौँ हन्नाको बारेमा तर हामी अब एल्कानाको यो बहुविवाहको समस्यालाई पनि हामी हेरौँ एल्कानाको बहुविवाहको कारण चाहिँ सायद हन्नाको बाझोपना हुनसक्छ तर यिनीहरूले एल्कानाले किन प्रभुलाई पर्खन सकिन त्यो चाहिँ त्यो प्रश्न गर्न सक्छौँ हामीले तर बहुविवाहको बारेमा हामीले बाइबलबाट हेर्दाखेरि बहुविवाह कहिले पनि परमेश्वरको इच्छा अनुसार थिएन हुन त पुरानो नियमको केही विश्वासीहरूले पनि त्यो अभ्यास गरेको हामी देख्छौँ तर परमेश्वरले पहिलो कुरा हामी के देख्छौँ भने परमेश्वरले सिकाउनु भएको तरिका र परमेश्वरको तरिका चाहिँ हो एउटा पुरुष र एउटा स्त्री अदनको बगैँचामा त्यही गर्नुभयो उहाँले एउटा पुरुष बनाउनु भयो आदम र उसको निम्ति दुईवटा स्त्री बनाउनु भएन तर एउटै स्त्री बनाउनु भयो हवा अनि हवालाई आदमका ल्याउनु भयो त्यसैले परमेश्वरको तरिका चाहिँ एउटा पुरुष र एउटा स्त्री नै हो त्यो बारेमा अर्को इच्छा होइन अनि बहुविवाह सुरु चाहिँ कहाँबाट भयो बहुविवाहको सुरु भएको चाहिँ कैनको अधर्मी वंशबाट हो उत्पत्ति चारमा हामी हेरौँ बहुविवाह पहिलो बहुविवाह जुन बाइबल उल्लेख भएको छ यो चाहिँ कैनको सन्तानबाट कैन परमेश्वरको उपस्थितिबाट जान्छ अनि परमेश्वरलाई ठाउँ नदिकन एउटा सहर बनाउन थाल्छ उसको सन्तानहरू हुन थाल्छन् उसको छोराको छोरा छोराको छोरा भएर हामी उत्पत्ति चार अध्याय हामी जाउँ उत्पत्ति चारको 23 जाउँ चारको 23 यहाँ भनेको छ अनि लेमेकले लेमेक भनेको चाहिँ कैनकै सन्तानहरू मात्रै हो तपाईँले 16 त्यो पछ्याउँदै आउनु देख्नुहुन्छ लेमेकले आफ्ना पत्नीहरूलाई भन्यो अनि लेमेक भन्ने शब्दको अर्थ चाहिँ राजा हो जस्तो लाग्छ मलाई हिब्रूमा अर्थात् ऊ आफ्नै राजा थियो हे आदा अनि हे सिल्ला मेरो बाणी सुन यसरी उसले चाहिँ बहुविवाहको सुरुवात चाहिँ हामी देख्छौँ यो चाहिँ कैनको सन्तानबाट भएको थियो जसले परमेश्वरको इच्छा खोजेन जसले उहाँको तरिकालाई अप्नाएन उहाँ उसको आफ्नै मार्ग थियो बलिदान चढाउने अनि आफ्नै बाटोमा पनि गयो तर प्रश्न हो जसरी पुरानो नियमको विश्वासीहरू दाऊद अब्राहम यिनीहरूले बहुविवाह गरे नि त्यो चाहिँ के हो नि उनीहरूको बारेमा कुरा गर्ने हो भने हामीलाई स्पष्ट थाहा छ यो परमेश्वरको इच्छा थिएन दाऊद सुलेमानहरूको विवाह बहुविवाह होस् भने उहाँको इच्छा थिएन जस्तै व्यवस्था 17 जाउँ हामी व्यवस्था 17 परमेश्वरको नियम हामी त्यहाँ देख्छौँ व्यवस्था 17 अध्याय मा चाहिँ यो यदि त्यहाँ राजाहरू भयो भने राजाको लागि नियम के कस्तो हुन्छ भनेर राजाको कर्तव्यहरू यहाँ बताउनु हुँदाखेरि उहाँले 17:14 हेरौँ पहिला अनि कसको बारेमा कुरा गर्छ थाहा हुन्छ हामीलाई व्यवस्था 17:14 जुन देश परमप्रभु तिम्रा परमेश्वरले दिनुहुन्छ त्यस देशमा जब तिमी पुगौला र त्यसलाई कब्जा गरेर त्यहाँ बसौला र यसो भनौला मेरा चारैतिर भएका सबै जातिहरूले चाहिँ म पनि आफूमाथि एउटा राजा ठहराउने छु त्यो दिन तिमीहरूले भन्नेछौ अनि यसको यस्तो यस्तो हुनेछ 17 मेरो न त उसले भनेको त्यो राजाले आफ्ना निम्ति स्वास्नीहरूको संख्या नै बढाओस् नत्र उसको मन बहकिनेछ न त उसले आफ्नो निम्ति चाँदी र सुन्ने धेरै मात्रामा थुपारोस् त्यसैले राजाहरूले बहुविवाह गर्न हुँदैन भन्ने परमेश्वरको स्पष्ट नियम थियो त्यसैले दाऊद सुलेमान अन्य राजाहरू उनीहरू परमेश्वरको इच्छा विपरीत जिरहेका थिए परमेश्वरले कहिले पनि त्यसलाई समर्थन गर्नु भएन उहाँले हुँदैन भन्नुभएको थियो अनि उनीहरू त्यो अनुसार जिरहेका थिए फलस्वरूप के भयो उनीहरूको घरहरूमा समस्या भयो। जहिले पनि बहुविवाहले घरमा समस्या ल्याउँछ, जहिले पनि ल्याउँछ। उसको हृदय बहकियो। दाउद उसको आफ्नै छोराहरू विद्रोही भयो, आफ्नै छोराबाट भाग्नु पर्यो अब्सालोमबाट। अब्राहमको जीवनमा समस्या हेर्दैछौँ, हागारबाट जन्मेको छोराबाट अहिलेसम्म इसरायलले दुःख भोगिरहेको छ। सुलेमान पतन भयो, त अब मूर्तिहरू ल्याउँदैछ इसरायलमा, त्यही कारण राज्य दुई टुक्रा भयो। त्यसैले जहिले पनि बहुविवाहले समस्या ल्याएको छ। तर अब हामी खालि उनीहरूलाई हेर्नु हुँदैन यस्तो कुरामा। हामीले पुरानो नियममा यस्ता व्यक्तिहरू पनि छन्, विश्वासीहरू छन्, जसले एउटै मात्र विवाह गरेको हामी देख्छौँ। जस्तै आदम, नुह, इसहाक, युसुफ, मोसा, अय्युब, यसैया, होसे, यी व्यक्तिहरूको एउटै मात्र पत्नी थियो। अझ नयाँ नियममा भन्ने भने त स्पष्ट त्यहाँ सिकाएको छ कि बहुविवाह गर्ने मण्डली अगुवा हुन लायकको हुँदैन, योग्यको हुँदैन। त्यसैले यी कुराहरूबाट स्पष्ट के देख्छ भने परमेश्वर बहुविवाहको विरुद्धमा नै हुनुहुन्छ। सुरुदेखि यस्तो थिएन, जल्दी यो गर्दैछ भने परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दैछ अनि आफ्नो घरमा समस्या ल्याउँदैछ। एउटा चाइनिज हितोपदेश वा उपदेशमा चाहिँ के भनेको रहेछ भने, यदि कसैले बहुविवाह गर्न चाहन्छ भने पहिला जङ्गलमा गएर दुईवटा बगिनीसँग बस्न सिकोस् रे, अनि मात्रै हो चाहिँ दुईवटा विवाह गरोस्। यसले जहिले पनि समस्या ल्याउँछ। अनि समयको पुस्तक हामी देख्छौँ, एल्कानाको घरमा समस्या थियो। त्यहाँ चाहिँ पनिन्नाले चिढाउँथ्यो कसलाई, अन्नालाई। अनि यो कुरा चाहिँ एल्कानाले मिलाउनु पर्थ्यो, है, अन्नालाई गएर फकाउनु पर्थ्यो। पनिन्नाले चिढाउँथिन् भनेको छ। अनि हितोपदेश बाह्रमा हामी एकचोटि जाउँ, पनिन्नाको चरित्रलाई हामी हितोपदेशको पुस्तकमा देख्न सक्छौँ। हितोपदेश 12:18 पदमा यहाँ भनेको छ, कोही यस्तो हुन्छ जसले तरवारले खोचे झैँ बोक्छ, तर बुद्धिमानको जिब्रोले स्वास्थ्य ल्याउँछ। पनिन्नाको बोली चाहिँ तरवारले खोचे जस्तै थियो अन्नाको लागि, उसको बाजीपनलाई उसले चिडाउँथ्यो। हामीले यहाँ सिक्नुपर्छ, प्रभुले हामीलाई जे दिनुभएको छ, हामीसँग जे छ, त्यो कुरामा हामीहरू घमण्डी हुनु हुँदैन, हामीले अरूलाई होच्याएर बोल्नु हुँदैन। पनिन्ना त्यस्तै थिएन, उसको रुखो वचन थियो जसले गर्दा अन्ना रुन्थिन्, खान सक्दिन थिइन्। तर एउटा पद हामी हेरौँ, पहिलो समय एकमा जाउँ, किन अन्ना बाँझी भएको? ऊ त त्यस्तो ईश्वरीय स्त्री देख्छौँ हामी। उसको श्रीमानले पनि उसलाई सान्त्वना दिन खोज्छ, उसलाई दुई गुणा भाग दिन्छ, उसँग गएर प्रेमले बोल्छ, म उत्तम छैन र भन्छ। तर यो कुनै पनि कुराले उसलाई सान्त्वना दिनेवाला थिएन। पाँच पदा मेरो यहाँ अनुसार, तर हन्नालाई तिनले दुई गुणा भाग दिए, किनभने तिनले हन्नालाई प्रेम गर्थे, तर परमप्रभुले उनको गर्व बन्द गर्नुभएको थियो। हामीले अस्ति रुथको अध्ययन मेरो गर्भधारण चाहिँ प्रभुले दिनुहुन्छ, अनि यहाँ भनेछ हन्नाको गर्व प्रभुले बन्द गर्नुभएको थियो। प्रश्न उठ्छ, किन प्रभुले उसको गर्व बन्द गर्नुभयो? किन प्रभुले जस्तो ईश्वरीय स्त्रीको गर्व बन्द गर्नुभयो? यहाँ थुप्रै पाठहरू सिक्नको लागि अनि हामीलाई देखाउन चाहनुहुन्छ प्रभुले, है। अनि के बुधहरू म तपाईँलाई बताउनेछु, तिनवटा बुधहरू किन अन्नाको गर्व बन्द गर्नुभयो। पहिलो, परमेश्वरले आफैलाई सामर्थ्य देखाउन चाहनुहुन्थ्यो अन्नाको जीवनमा, उहाँलाई बिना उद्देश्य काम गर्नु हुँदैन। दोस्रो, हन्ना चाहिँ आफ्नो प्रयास गरेर थाकोस् भन्ने चाहनुहुन्थ्यो, अनि बल्ल उहाँ ल्याएर बचाउन सक्नुहुन्थ्यो। तेस्रो चाहिँ हन्नाले प्रार्थना गरोस् भन्ने उहाँ चाहनुहुन्थ्यो, अनि यो सब हाम्रो नमुनाको लागि हो, यो सब हाम्रो शिक्षाको लागि हो। त्यसरी पहिलो कुरा मेरो, उहाँले आफूलाई सामर्थ्य देखाउन चाहनुहुन्थ्यो, एउटा प्रश्न गरौँ अब, के परमेश्वरले कुनै विश्वासीलाई गाह्रो अवस्थामा पर्न दिनुहुन्छ कि कहिले पनि दिनुहुन्न? दिनुहुन्छ। के परमेश्वरले उसलाई भत्काउने उद्देश्यले त्यो गर्नुभएको हो? होइन, त्यो कदापि होइन। परमेश्वरलाई थाहा थियो उहाँले हन्नाको जीवनमा के गर्दै हुनुहुन्छ भन्ने कुरा, परमेश्वरलाई थाहा थियो उहाँले हन्नाबाट एउटा समूहलाई खडा गर्नुहुनेछ भन्ने कुरा उहाँलाई थाहा थियो पहिल्यै, किनभने बाइबल उहाँ कुरिदेमा अनन्त कालदेखि थियो अनि उहाँलाई थाहा थियो के हुनेवाला छ भन्ने कुरा। अब खालि हन्ना चाहिँ आफूलाई कमजोर महसुस गरेर उहाँको आओस् भन्ने उहाँको इच्छा थियो, अनि बल्ल उहाँले आफूलाई सामर्थ्य देखाउन सक्नुहुन्थ्यो। त्यसैले हामीले के सिक्न सक्छौँ भने प्रभुले हाम्रो जीवनमा गाह्रो अवस्था रहन दिनुहुन्छ, दिनुहुन्छ, हामीलाई भत्काउन होइन, तर हाम्रो जीवन हाम्रो कमजोरीमा उहाँ सामर्थ्य हुनुहुन्छ भने देखाउनलाई हो। त्यो खण्ड हेर्ने छैन, तर पाउललाई सम्झनुहोस्। जब पाउललाई प्रभुले उसको शरीरमा एउटा काँड दिनुभयो, तिनपल्ट बिन्ती गरे, प्रभु यो हटाइदिनुहोस्, यो हटाइदिनुहोस्, अनि उहाँले के भन्नुभयो, होइन पाउ, तिम्रो दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ, मेरो अनुग्रह प्रशस्त छ, त्यो सिकाउन चाहन्छु म पाउ तिमीलाई। त्यसैले उहाँले तपाईँको जीवनमा गाह्रो अवस्था ल्याउनु भएको छ कि सिकाउन चाहनुहुन्छ, उहाँले आफूलाई सामर्थ्य देखाउन चाहनुहुन्छ। दोस्रो चाहिँ हन्ना उसको आफ्नो शरीरको पलको अन्त्यमा आओस् भन्ने चाहनुहुन्थ्यो। त्यसैले पहिला आफ्नो शरीरलाई प्रयास गर्न दिनुहुन्छ उहाँले, अब्राहमलाई जस्तै आफ्नो शरीर रहेसम्म उसले कोसिस गर्न लागिरहेको थियो, तर जब उसले नसक्ने भयो भने प्रभुले अरूलाई अब्राहमले एउटा छोरा दिनुभएको जस्तै, अनि हामी पनि प्रभुको निम्ति फल हामी आफै फलाउन सक्दैनौँ, त्यो हामीले देख्नै पर्छ, यो उहाँको काम हो। हाम्रो शरीरले फलाउन सक्ने होइन, पनि न त शरीरको उदाहरण, उसलाई केही पनि गाह्रो थिएन, शरीरको कामहरू प्रकट छन्, तर आत्माको फलको लागि चाहिँ उहाँको सहायता चाहिन्छ। हन्नाले त्यो बुझेको चाहनुहुन्थ्यो अनि हामीलाई त्यो सिकाउन चाहनुहुन्थ्यो। त्यसैले अन्त्यमा हन्ना चाहिँ अब म सक्दिनँ रहेछ भने अन्त्यमा आइपुग्छ भने वर्षै पछि हुन्थ्यो, वर्षै पछि विचार गर्नुहोस्, वर्षै पछि अब मेरो सन्तान होला कि, अब मेरो सन्तान होला कि, पर्खदा 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 अब हन्नाले भन्दैछ अब हुँदैन म बाँझी रहेछु, मेरो श्रीमानमा समस्या होइन किनभने उहाँले परिणामबाट सन्तान जन्माउनु भएको थियो, समस्या ममा रहेछ, अब म सक्दिनँ। अनि त्यही माथि परिणामको त्यो तरवारले बोले चाहिँ उसको शब्दहरू, अनि प्रभुले यस्तो समय रहन दिनुहुन्छ किन, तेस्रो बुधामा आउँछौँ, हामीले प्रार्थना गरेको चाहनुहुन्छ, हाम्रो भारीहरू उहाँको उहाँमा बिसाएको चाहनुहुन्छ। भजन सङ्ग्रह 121 हामी चिन्छौँ, 1-2 पद, पहिलो पत्रुस 5:7, हामीलाई थाहा छ आफ्नो सारा फिक्रीहरू उहाँमाथि राखिदियो किनभने उहाँलाई तिम्रो फिक्री गर्नुहुन्छ, तर अब हन्नाले अब आफ्नो आँखाहरू चाहिँ परम प्रभुतर्फ उठाउँछ जहाँबाट उसलाई सहायता हुन्छ। एक सय 121 1-2 पद यहाँ लेखेको छ, पहाडहरूतिर म मेरा आँखाहरू उठाउँछु, मेरो सहायता कहाँबाट आउँछ, मेरो सहायता परम प्रभुबाट नै आउँछ जसले आकाश र पृथ्वी बनाउनु भयो। हन्नाले पनि आफ्नो आँखा अब परम प्रभुतिर उठाउँछ, परम प्रभु तयार हुन्थ्यो उसको बोझ बोक्नलाई, उसको फिक्री गर्नलाई, तर ऊ चाहिँ आफ्नो प्रयासको अन्त्यमा आएकोमा चाहनुहुन्थ्यो। अनि जब हन्नाले आफ्नो बोझ प्रभुमा राख्छिन्, उहाँ कति दयालु, कति प्रेमिलो, कति वास्ता गर्नुहुने रहेछ, सहायता गर्न कति तयार हुनुहुँदो रहेछ भन्ने कुरा उसले तुरन्तै बुझ्छ है। सर प्रिय विश्वासीहरू, हाम्रो प्रभु अति नै प्रेम गर्ने परमेश्वर हुनुहुन्छ, हाम्रो फिक्री गर्नुहुन्छ, उहाँले हाम्रो निम्ति आफ्नै एकमात्र पुत्रलाई उहाँले छोड्नु भएन भने के भने उहाँलाई अझै थप कुरा प्रशस्त गरिदिनुहुन्न र कि तपाईँ प्रार्थना गर्ने विश्वासी हुनुहुन्छ कि तपाईँ आफै प्रयास गर्दै हुनुहुन्छ। शरीरको फल फलाउनु सजिलो छ, पनिनालाई सजिलो छ सन्तान जन्माउनु, हन्नालाई परमेश्वरमा हेर्नु परेको थियो, तर एउटा अर्को एउटा शिक्षा यहाँ देखाउन चाहन्छु अन्ना बाँचिरहनलाई सन्तुष्ट थिएन, ऊ फल चाहन्थ्यो। कति विश्वासीहरू चाहिँ मुक्ति पायो भइहाल्यो भनेर उनीहरू त्यत्तिकै जिउन इच्छुक हुन्छन्। कि त उनीहरूले प्रभुलाई पाएको छैन, कि त बिरामी छ उनीहरू आत्मिक रूपमा। तर त्यो हुनु भने चाहिँ शारीरिक हुन, अनि प्रभुलाई मन पर्दैन। प्रभुको निम्ति फल फलाउन हामीलाई अन्ना जस्तै जोस हुनुपर्छ। भएको सहायताले हो हामी उहाँमा रह्यौँ भने हामी फल धेरै फलाउन सक्छौँ। त्यसैले तपाईँले यहाँबाट केही शिक्षा लिनुभएको होस्। परमेश्वर फिक्री गर्ने परमेश्वर हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ, उहाँले आफूलाई सामर्थ्य देखाउन चाहनुहुन्छ। त्यसैले तपाईँको जीवनमा गाह्रो अवस्था छ, उहाँ कहाँ जानुहोस्। तपाईँलाई उहाँले केही सिकाउन खोज्नु हुन्छ तपाईँको जीवनको अनुभवबाट, खालि शिक्षाबाट होइन। हो, उहाँ फिक्री गर्नुहुन्छ, शिक्षा त छ, तर तपाईँ कुनै अनुभव भएर जानु भएको छैन भने तपाईँलाई केही पनि थाहा छैन। उहाँ मेरो गोठालो हुनुहुन्छ, हो त्यो त सानैदेखि कण्ठ गरेको हो, तर जब साँच्चै उहाँलाई डोर्याउन दिए नि बल्ल थाहा, उहाँ त गोठालो हुँदो रहेछ। उहाँले हरियो खर्कामा डोर्याउनुहुन्छ, अनि उहाँलाई सबै कुरा हामी सुम्पन्छौँ भने उहाँले भोकै राख्नु हुँदैन भन्ने कुरा उहाँले सिकाउनुहुन्छ। हो, फिक्री गर्नु पर्दैन तपाईँले आफ्नो भविष्यको बारेमा। यदि तपाईँले उहाँलाई पहिलो स्थान दिनुहुन्छ भने बाँकी सबै काम उहाँको, उहाँ सामर्थ्य हुनुहुन्छ। बाँझीलाई सन्तानले भरिदिने सामर्थ्य उहाँमा छ, फिक्री गर्ने परमेश्वर हुनुहुन्छ। अनि यो सबै कुरा हामी भोलि हेर्नेछौँ, बाँकीको खण्डहरूमा कसरी हन्नाले प्रभुबाट जवाब पाउँछन्, अनि कसरी उसले प्रार्थना गर्छन्, त्यो हामी हेर्नेछौँ भोलि। प्रभुले तपाईँलाई सहायता गर्नुभएको होस्, तपाईँको आफ्नो जीवनमा जस्तो सुखी अवस्था रहोस्, उहाँमा भरोसा गर्न सिक्नुहोस्। उहाँ सामर्थ्य हुनुहुन्छ, उहाँ बलियो हुनुहुन्छ तपाईँलाई सम्हाल्न। त्यसै आउन दिनुहुन्न, तपाईँलाई सिकाउन चाहनुहुन्छ केही हुन्छ। हाम्रो आजको क्लास पहिलो समयको पहिलो क्लास यहाँ राख्नेछौँ। हुन्छ, सिमन भाइ ल्याएर अन्त्य गरिदिनुहुनेछ। धन्यवाद। भोलि चाहिँ बिहान 9:30 बजेबाट सुरु हुन्छ।